असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी केही समय अगाडि एसईको परीक्षाफल प्रकाशित भएको छ। एसईको परीक्षाफल प्रकाशित भइसकेपछि अहिले विद्यार्थी र अभिभावकहरू विद्यार्थीका निम्ति विषय छनौट र कलेज छनौटको प्रक्रियामा छन्। यो बेला अभिभावकहरूको भूमिका के हुन सक्छ र विद्यार्थीको विषय छनौटमा अभिभावकले गर्ने हस्तक्षेपले कति असर गर्छ, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल र बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी। भण्डारीजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार।
शुरूआतमा अभिभावक र विद्यार्थीको गतिविधि अहिले के भइरहेको छ व्याख्या गर्नुहोस् न, यो एसईको परीक्षाफल प्रकाशित पछाडि।
मूल प्रश्नमा जाँदाखेरि लगभग झन्डै 5,00,000 विद्यार्थीहरू एसईमा सरिक भए, 4,94,000 जति विद्यार्थीहरू पूर्ण रूपमा पछि उनको नतिजाहरू आएको छ। यसरी हेर्दाखेरि ती सबै विद्यार्थीहरूका निमित्त यथास्थितिमा बसेर हामीले विश्लेषण गर्ने कुराकानी गर्यौँ भने चाहिँ उनीहरूका निमित्त उपल्लो कक्षा, 11 कक्षा, जसलाई चाहिँ हामी यो संक्रमण कालीन अवस्था छौँ र यसलाई कस्तो रूपमा हेरियो भने, यद्यपि यो विद्यालय शिक्षाको 10 बाट 11 जाने हो, तर सरकार अथवा सरकारी पक्षको कारणबाट यसलाई राष्ट्रिय परीक्षाको ढङढङीको रूपमै अहिले पनि राखिदिइरहेको कारणबाट विद्यार्थीहरूलाई एउटा मनोवैज्ञानिक रूपमा पनि असर पर्यो कि एकदम अत्यन्त उच्च महत्व विद्यार्थी, अभिभावक र समाजलाई नै त्यो किसिमको उच्च महत्व भयो। अब रिजल्ट आइसकेपछि के भयो भने, तपाईँले सुरुमा उठान गर्नुभएको जस्तो सबै विद्यार्थीहरूलाई वा विद्यार्थीका आमा बुवालाई विषय छनौटका कुराहरू, अब के पढ्ने, अब त लाइन स्ट्रिमिङ हुने भयो, धार परिवर्तन हुने भयो, हिजोसम्म सामान्य हिसाबमा पढिरहेका विद्यार्थीहरू जस्तो देखिनेहरूका लागि अहिले विषय छनौट गरेर उनीहरू अब विज्ञान, अहिले पनि हामी के भन्न थाल्यौँ, विज्ञान पढ्ने कि व्यवस्थापन पढ्ने कि कृषि पढ्ने कि अथवा अन्य किसिमका धार कुन किसिमको पढ्ने हो कि र भनेर त्यसरी विषय छनौट गरेर त्यही अनुरूपका क्याम्पस कलेज स्कुल हो त, स्कुल हुन्, अब हाम्रो चलन चल्तीका भाषामा क्याम्पस कलेज पढ्ने के पढ्ने भनेर खोज्नका लागि लागेका, रोज्नका लागि लागेका अवस्था छ र यतिखेर फेरि अभिभावक र विद्यार्थीको विषय छनौटको विषयमा दुविधा बढ्ने भनौँ अथवा अन्तर्द्वन्द बढ्ने, अन्तर्कलह बढ्ने प्रकारका परिस्थितिहरू पनि कतिपय घरमा, कतिपय परिवारमा, कतिपय विद्यार्थी र अभिभावकका बिचमा पाइन्छ। मूल रूपमा अहिले यी सबै तमाम रूपमा एक प्रकारको पर्व, अब अर्को कलेज स्कुल पढ्ने हुन त त्यही स्कुल जुन पढिरहनु भएको छ त्यहीँ पढे पनि आपत्ति छैन, तर कतिपय विद्यार्थीहरूले अब अर्को स्कुल छनौट गर्ने, कलेज छनौट गर्ने काममा अगाडि बढिरहनु भएको छ र त्यही पर्वमा सरिक भइरहेको अवस्था आम रूपमा सरसर्ती बजारतिर जताचोकै हेर्न गयो भने, हामीले प्रत्येक स्कुल कलेजमा हेर्न गयो भने त्यस्तो किसिमको अवस्थाहरू देखिन्छ, भिडभाड देखिन्छ। मूलत यही नै अवस्था हो। मुख्य कुरा सरकारले यसलाई लेभल टर्मिनेटिङ इक्जाम जुन पहिला चाहिँ दसैँमा हुन्थ्यो अलग कुरा, अहिले त अब संविधान पनि जारी भयो, अब यो स्कुल विद्यालय शिक्षा एकल अधिकार स्थानीय तहमा गइसक्यो र फेरि विद्यालय शिक्षा 9 देखि 12 एउटै तह भएर जब 12 मात्र अन्तिम तह भइसकेपछि 12 एसएलसीको रूपमा लिनुपर्ने, र हामी कहाँ विगतदेखिको यो ऐन कानुन बनेको छैन भन्दै सरकारी कर्मचारीहरूको पनि एउटा प्रेस्टिजियस कुरा यो किन हो थाहा छैन, उहाँहरूले पनि यसलाई चाहिँ अब राष्ट्रिय परीक्षाको रूपमा लैजानुपर्छ भनेर यसपटक पनि जसरी सञ्चालन गरिदिनु भयो। परीक्षा सञ्चालन हुनु आफैमा खराब होइन, तर लेभल टर्मिनेटिङ इक्जाम र राष्ट्रिय परीक्षाको रूपमा यो कक्षा दसलाई राख्न हुन्थेन, यो हटिसक्नु पर्थ्यो। अब आगामी साल यस्तो नहोला, तर अहिलेसम्म जे भएको छ त्यसमा बसेर हामीले बहस गर्ने हो भने अघि मैले भने तपाईँले उठाउनु भएको वा मैले अहिले भनेको जस्तै विद्यार्थी अभिभावकहरू उत्साहित पनि छन्, अन्तर्द्वन्द्व पनि छ उहाँहरूको बिचमा, एक आपसमा अलि अन्यलताको अवस्था पनि छ, यो रूपबाट हामी अगाडि बढिरहेका छौँ।
तपाईँले के भन्नुभयो भने यो विषयलाई त्यति धेरै जटिलताका साथ नलिनुपर्ने हो, त्यो प्रकारको धङधङी नहुनुपर्ने हो, विषय छनौट र क्याम्पस छनौटलाई सामान्य रूपमा लिनुपर्ने हो, तर यसलाई अझै जटिल बनाइदिएछ भन्न खोज्नु भएको
हो। यो त सरकारले भन्नुहोस् न, राष्ट्रिय परीक्षा बोर्डले होइन, शिक्षा मन्त्रालयले, राष्ट्रिय परीक्षा बोर्डले यसलाई के जटिल बनाइदियो भने, राष्ट्रिय परीक्षा किन बनाएको? म र तपाईँहरूले छलफल गर्दा 9, 10, 11, 12 एउटै तह हुन्, 12 अन्तिम बिन्दु हो र अन्तिम बिन्दुलाई राष्ट्रिय परीक्षा लिनै पर्थ्यो, अहिले उच्च परीक्षा लिनुपर्छ त यसलाई पनि परीक्षा लिनुपर्छ, तर राष्ट्रिय परीक्षा होइन। जसरी 9 चलायौँ जसरी 11 चलायौँ, अहिले हामीले हेर्नुहोस् न बर्गेलती सामाजिक सञ्जालमा अन्य मिडियामा हेर्नु भने बधाईका ताँती र ओइरो लागिरहेको छ, किनभने त्यो राष्ट्रिय परीक्षा बाबर तपाईँले 9 त्यो पाउनुहुन्न, 11 पाउनुहुन्न, 11 विद्यार्थीलाई त हामी बधाई दिनु पर्थ्यो, किन नदिएको? 9 किन नदिएको? भनेपछि हामीले देखिरहेछौँ त समाजमा यसलाई अत्यन्त उच्च मूल्याङ्कन उच्च महत्वका साथ हेरिएछ, त्यो हेरेको कारण एउटै कारण हो, यसलाई अहिले पनि हामी 1990 सालको एसएलसीको धङधगी बोकेर आएको एसईलाई अहिले पनि राष्ट्रिय परीक्षा बनाइदिएको कारणले, परीक्षा त विद्यालयलाई लिनदिए भए हुन्थ्यो, प्रदेशलाई लिनदिएको भए हुन्थ्यो, अथवा अरू जिल्लाले लिए हुन्थ्यो, परीक्षा लिनुपर्छ, रेगुलर रूपमा परीक्षा लिनुपर्छ, तर राष्ट्रिय परीक्षाको रूपमा अहिले पनि बनाइदिएर त्यो महत्व राष्ट्रिय परीक्षा बोर्डले दिएको कारणले, अरू पृष्ठभूमिमा पछि कुरा गरौँला, तर त्यही कारणको यथास्थितिवादको कारणबाट आज यसलाई उच्च महत्व पाएको हो, त्यति महत्व दिइरहनु पर्ने अवस्था थिएन भन्ने मात्र मेरो तर्क हो। परीक्षा हुनु जरुरी थियो, परीक्षाको मोडेल थुप्रै रूपले जानु पर्थ्यो, यो ढङ्गको चाहिँ जानु हुन्थेन। अहिले हामीले विद्यालय तहको अन्तिम यो के भन्छ माध्यमिक तहमा दुईटा राष्ट्रिय परीक्षा भोग्यौँ कि, दुईटा परीक्षा त हुन्थेन नि त, एउटा हुने हो नि, एउटा हुने हो, जस्तो 12 भएपछि सकिजान्थ्यो यो कुराहरू, यो कुनै बेलामा 10 अन्तिम परी खुड्किलो थियो, त्यतिखेरको विद्यालय संरचना पनि त्यो 10 अन्तिम थियो, त्यस त्यो बेला ठिक थियो, अहिले त हामी संरचनै परिवर्तन गरेर गइसकेको धेरै वर्ष भइसक्यो, त्यो कारणले यो ठिक थिएन भन्ने मेरो तर्क हो।
2072 सालमा बनेको संविधानमा उल्लेख भएको माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई, तर केन्द्रले आजका दिनसम्म पनि यो एसईलाई चाहिँ केन्द्रबाट टाढा किन राख्न नसकेको होला?
एसईलाई चाहिँ राख्नै पर्थ्यो, तपाईँले उठाउनु भएको जस्तो एसई भनेको विद्यालय तहको, यो हाम्रो स्थानीय तहहरू पनि तयार नभएका हुन् कि, संगठित रूपमा उहाँहरूले आफ्नो अधिकारलाई आफूले लिनु पर्थ्यो होइन, अब सङ्घले पनि आफ्नो अधिकार भनेर दिन नचाहेको भनेर मैले सङ्घ भन्नाले विशेष गरेर अब यो हाम्रो शिक्षा मन्त्रालय वा राष्ट्रिय परीक्षा बोर्डहरूले पनि किन यसलाई राखेर, यसका हिडन कुराहरू लुकेका पाटाहरू थुप्रै हुन सक्छ र अहिले हामी यसलाई बहसतिर पनि नलैजाउँ जस्तो लाग्यो, तर पनि यो 10 अन्तिम परीक्षा भनेर लिएको जुन राष्ट्रिय परीक्षा छ, यो डुप्लिकेसन भएको 12 डुप्लिकेसन भएको परीक्षा चाहिँ खारेज हुनै पर्थ्यो, यो इगो क्लास पनि हुनसक्छ अब सङ्घले अथवा सङ्घ भन्नाले, यो त अमूर्त रूपमा केही कागज मात्र होइन नि त, व्यक्तिको मनोविज्ञान हो नि, यो त व्यक्तिहरू भनेको तपाईँको यो सञ्चालन गर्ने चाहे राष्ट्रिय परीक्षा बोर्ड होला, चाहे शिक्षा मन्त्रालय मान्ने मन्त्रीहरू होलान् वा सचिवजीहरू हुनु होला, अब यो कोही पनि हुनु होला होइन, त्यो स्वरूपमा स्वरूपभित्रका शासन गर्ने भन्नुहोस् अथवा सेवा गर्न बसेका भाषा जे प्रयोग गरे पनि उहाँहरूलाई त्यो अधिकार छोड्न चाहनु भएन, त्यस कारणले यसलाई रमाइरहनु भएको छ, उहाँहरू यसैमा रमाइरहनु भएको छ र यसलाई राष्ट्रिय परीक्षाको रूपमा लिनु भयो, नभए यसपटक पनि हटाइदिएको भए हुन्थ्यो, स्कुलले गर्नुहोस् परीक्षा अथवा प्रदेशले गर्नुहोस् यो परीक्षा भने एउटा कानुन बनाएर तपाईँको प्रदेशले गरिदिए पनि हुन्थ्यो, नत्र 2072 सालको संविधान लागू भएको 7 हो आजसम्म त्यो एकल अधिकारी अधिकार भएको कुरा चाहिँ अब विद्यालय पालिकाहरूको सञ्चालनको अधिकार छ, अहिले पनि फेरि सरकारले लिनु पर्ने अथवा राष्ट्रिय परीक्षा बोर्ड वा शिक्षा मन्त्रालयले लिनु पर्ने जरुरी नै थिएन, त्यो चाहिँ एक प्रकारको मनोविज्ञान आफ्नो अधिकार छोड्न नचाहने संसारका प्रचलन माने मानव मनोविज्ञान पनि हुन सक्ला, त्यसो भनेर फेरि तलबाट प्रदेश वा हाम्रा के भन्छ स्थानीय सरकारहरूले हाम्रो अधिकार हामी यो गर्नुहुन्न भनेर छलफलमा घनीभूत छलफलमा जाने दबाब दिने काम पनि हुन सकेन, त्यो परिणाममा त यो आयो अर्को वर्ष हामी यो छलफल गर्न नपरोस्, ताकि अर्को वर्षसम्म 12 राष्ट्रिय परीक्षा गरून्, यसलाई स्थानीय तहमा परीक्षा गर्न दिने अधिकार दिएर राष्ट्रिय परीक्षा खारेज गर्नु जरुरी हुन्छ।
एसईको परीक्षाफल प्रकाशित भइसकेपछि अभिभावकहरूले भोग्नुपर्ने समस्याहरू के के हुन्?
मूलत मैले भने अघि सुरुमा भने एउटा समस्या चाहिँ अघि भनी अन्तर्द्वन्द्व विद्यार्थी र अभिभावकको बिचमा डिफरेन्सिएज हुने, अभिभावक एउटा विषय पढोस् मेरो सन्तानले भन्ने चाहने, सन्तानले अर्को परीक्षा अर्को विषय रोज्ने, यो अन्तर्द्वन्द्व एउटा चाहिँ अभिभावकहरूको बिचमा हुन्छ, कहिलेकाहीँ हुन्छ। ह्युमन नेचर मानवीय स्वभाव हो, आफैले भनेको गरिदियोस् आफ्नो चाहना अनुसार गरिदियोस् भन्ने चाहना राख्नु, तर त्यो ठिक होइन। विद्यार्थी र अभिभावकको बिचमा एकदम राम्रो हार्दिकतापूर्वक सम्बन्ध भएर विद्यार्थीले पढ्न चाहेको रुचिको विषय र उसको क्षमताको विषयको बिचमा घरमा राम्रोसँग सरसल्लाह र परामर्श भएर गयो भने त्यो घर राम्रो पनि हुन्छ, विद्यार्थीलाई राम्रो पनि हुन्छ। अभिभावकले इम्पोज गर्ने अथवा लाद्ने विषय होइन, तर लाद्न खोज्ने विषय एउटा समस्या त्यो हो। दोस्रो समस्या भनेको आर्थिक पाटो हो। अहिले पनि हामी तपाईँले अघि उठाएको जस्तै संविधान निशुल्क अनिवार्य छ, अनिवार्य मात्र होइन 2081 सालसम्म एउटा यस्तो कानुन बनेको छ, अभिभावकले आफ्नो सन्तान पढाएन भने उसलाई सेवाबाट वञ्चितीकरण गर्ने कानुन पनि आएको छ। तर हामी के पाउँछौँ भने विद्यालय तह यो निशुल्क छैन, सशुल्क छ। यी यद्यपि सरकारी विद्यालयहरू पनि सशुल्क छन्, सरकारले छुट्याएको बजेट पुगेको छैन वा पुगेको बजेटको लगानीको प्रतिफल छैन वा यी सबै पुगे तापनि एउटा रहर र फेसन भइसकेको छ, शिक्षा सेवा नभएर वस्तु व्यापार जस्तो भएर पैसा लिने। त्यस कारणले अहिले विशेषतः गाउँ पहाडमा नि यो समस्या छ, सहर बजारतिर केन्द्रित भएर कुरा गर्ने हो भने अत्यन्तै चर्को शुल्क अभिभावकको ढाडै भाँचिन् फेरि भर्ना गर्नुपर्ने, हेर्नुहोस् है, लाखौँ खर्च गरेर, हिजो पनि म सुन्दै थिएँ केही साथीहरूसँग बसेर छलफल गर्दै थियौँ, लाखौँ लाख एउटा 11 क्लास पढ्नलाई यतिसम्म कि 7 लाख एक वर्षको 7 लाखसम्म तिर्नुपर्ने स्कुल वा कलेजहरू पनि छन्। अब हेर्नुहोस् यो समस्या छ, यसले त शिक्षा त अघि हामीले भने जस्तो सेवा पनि भएन, यो अधिकार पनि भएन, संविधानले लेखेका कुरा पनि लागू भएन, अनि अभिभावकको समस्या तपाईँले कुरा गर्नुभयो, उसलाई त आर्थिक बोझ भयो, जसरी भए पनि भर्ना गराउनु पर्यो, बच्चाहरूलाई पैसा तिरिदिनु पर्यो होइन, विद्यार्थी आफैले त तिर्ने होइन नि 11 कक्षासम्म त अभिभावकले खोज्नु पर्यो। त्यस कारणले अभिभावकको फेरि समस्या भनेको त्यही अन्तर्द्वन्द्व हुने विषयगत कुरा र आर्थिक भारको कुरा एउटा यो छ। यसमा पनि म फेरि जोड्न चाहन्छु, सरकारी निकायहरू, स्थानीय निकायहरू, सरकारहरू, तिनै तहका सरकारहरू क्रियाशील र सक्रिय नभएका कारणले अभिभावकहरूको सपनामा तुषारापात हुन सक्ने सम्भावना अथवा अत्यन्त बढी चर्को पैसा लिन हुन्न भन्ने पनि होइन, एक प्रकारले सोचौँ यो शिक्षा भनेको लगानी हो, खर्च पनि हो, कसले तिर्ने भन्ने कुरा आउँछ, तर ठिक्कको खर्च तिर्ने हो, मनमानिल ढङ्गले पैसा लिँदाखेरि पनि सरकारहरू टुलु टुलु हेरेर बसेका छन्, अनि अभिभावकहरूलाई पीडा त स्वत हुने भयो, उनको अरू उपाय छैन, उनले विद्रोह गर्न सक्ने अवस्था छैन, त्यो चोइसलाई, बच्चाहरूको मनोविज्ञानको चोइसलाई विरोध गरेर हामी सक्दैनौँ भन्न सक्ने अवस्थामा छैनन्। कतिपय अभिभावकहरू जोह गरेर दुःख गरेर ऋण गरेर भने आफ्नो बच्चाहरूलाई पढाउनु पर्ने स्थिति 10/11 जाँदाखेरि हामी एकै वर्षमा यति फड्को मारेर यस्तो किसिमको समस्याहरू आउँदो रहेछ, जसले गर्दा अभिभावकहरू पीडित छन्, पीडादायी स्थितिमा बस्नुभएको छ। विद्यार्थीहरूलाई त आला काँचा भर्खरका विद्यार्थीहरू सबै कुरा आफूलाई थाहा नहुनु नि सक्छ, भर्खर भर्खर बुझ्दै आउनु भएको छ त्यो उमेर समूहको विद्यार्थीहरू, त्यसले गर्दा अभिभावकहरूलाई अत्यन्त समस्या भनौँ, समस्या पीडा आर्थिक रूपबाट पर्ने पीडा, मनोवैज्ञानिक पीडा अत्यन्त छ र यसले अभिभावकहरूलाई धेरै अभिभावकलाई कतिलाई सजिलो पनि होला, धेरै अभिभावकहरूलाई विचित्त बनाउने अप्ठ्यारो पर्ने यो अवस्था चाहिँ छ अहिले।
तपाईँले जुन अन्तर्द्वन्द्व भन्नुभयो नि, त्यो अन्तर्द्वन्द्वमा अभिभावकले जबरजस्ती विद्यार्थीलाई उसको इच्छा विपरीत पढाउनु हुँदैन भन्ने कुरा जानकारी नभएको कि जानकारी हुँदाहुँदै पनि थाहा नपाए जस्तो गरेको?
दुइटै कुरा छ, एउटा अभिभावकीय चेतनाको अवस्था, पढेर लेखेर मैले म बेला बेला भन्छु, कहीँ मैले आर्टिकलहरू पनि लेखेको छु, सन्तान जन्माउँदैमा अभिभावक भइने होइन, उनीहरूलाई खाना दिएर लाउन दिँदैमा मात्र अभिभावक हुने होइन कि, उनको उचित स्याहार सम्भार रेखदेख अथवा पढाइका लागि अब्बल बनाउनको लागि त्यो अभिभावकीय कोणबाट अभिभावक शिक्षा जागरण चाहिँ जुन अभिभावकको मानसपटलमा हुनुपर्ने त्यो हाम्रो देशमा धेरै छैन कि। एक त अर्ध अचेतन अवस्थाको समाज छ हाम्रो, सबै अभिभावकहरू शिक्षित पनि हुनुहुन्न, उहाँहरू निरक्षर पनि हुनुहुन्छ, थुप्रै अभिभावक निरक्षर हुनुहुन्छ, निरक्षर भएका सन्तानका अभिभावकले पनि एउटा सपना त देख्नुहुन्छ नि, अथवा शिक्षित भएका समाजमा पनि कहिलेकाहीँ हाम्रो एउटा अघि मैले ह्युमन नेचर मानवीय स्वभावको चित्रण गर्न खोजेँ, हामी आफैले सोचेको जस्तो आफैले सोचेको जस्तो संसार चलोस् भन्छौँ नि हामी, झन् छोराछोरीमा त हाम्रै हुने त हामीले चाहेको कुरा हुनुपर्छ भनेर लाद्न खोज्ने, इम्पोज गर्न खोज्ने प्रवृत्ति, यो एक ढङ्गको प्रवृत्ति भनौँ, मानसिक स्वभाव जुन हुन्छ त्यो स्वभाव चाहिँ प्रकट हुने हो कि, त्यो हुनु जरुरी हुँदैन, त्यो हुनु हुँदैन, त्यसले थोरै बहुतमा चाहिँ आफ्नो चाहना भइदिए हुन्थ्यो अथवा चाहना मिल्यो भने, छोरा छोरीसँगको चाहना मिल्थ्यो भने त त्यो विषय पढ्दै भइहाल्यो, तर नभए त बाँकी उसको रुचि हो नि, सबभन्दा पहिला त लाइफ त विद्यार्थीको, जो पढ्नुहुन्छ उहाँकै हो जीवन, तर उनले पनि मनोमालिन्ने ढङ्गबाट विषय छान्ने भन्न खोजे होइन, मैले बुझ्नु पर्यो राम्रो, परामर्श गर्नु पर्यो, अभिभावकको आफ्नो चेतना सूचनाको स्तरबाट आफूले बुझिसकेपछि त्यो इन्टरएक्टिभ रूपबाट अत्यन्त अन्तर्क्रिया गरेर बच्चाहरूसँग घरमा छलफल गरेर उसको रुचि आफ्नो आर्थिक अवस्था त्यो कलेजको पाटो यी सबै कुरालाई हेरेर हामीले अगाडि बढ्ने कुरा हो न कि इम्पोज गरेर अब मेरो छोराछोरी मैले भनेकै गरिदिनुपर्छ भनेर डिक्टेट गर्ने अथवा त्यो लाद्ने प्रकारको प्रवृत्ति गर्न हुन्न त्यो कतिपय समाजका कतिपय अभिभावकमा त्यो देखिन्छ फलस्वरूप कतिपय विद्यार्थीहरू विषयगतबाट राम्रैबाट हेर्दाखेरि अब आफ्नो स्वभावभन्दा आफ्नो रुचिभन्दा बाहिरबाट गर्दा त्यो कलेज भन्नु स्कुलहरू ड्रप भएका अवस्थाहरू कतिपयहरू विक्षिप्त भएर पढाइ ड्रप भएर छोडेर पढ्नै छोडेको अवस्थाहरू कतिपय डिप्रेसनमा गएका अवस्थाहरू पनि हामी देख्छौँ त्यस कारणले त्यो पहिला हिजो अस्तिको समाजभन्दा धेरै सुधार भएर त आएको छ तथापि अहिले पनि त्यो अब अन्तर हृदयदेखिको मान्छेको अन्तर बोकेर जन्मजात स्वभाव पनि हुन्छ नि होइन त्यो स्वभावबाट चाहिँ आफ्नै प्रकारले हाम्रो हामीले मैले जे भने त्यो गरिदियोस् भन्ने प्रकारको सोचाइ आउनु भित्र नजानी जो तरिकाले आउनु त ठिकै होला तर त्यसलाई लाद्ने भन्छु नि म शब्द त्यही नै भन्छु इम्पोज गर्ने लाद्ने अवस्था पनि देखिन्छ कतिपय ठाउँमा देखिएका छ सुनिएको छ भोगिएको पनि छ त्यो गर्नुहुन्न त्यो गर्दाखेरि अब अघि त भने अभिभावकको प्रकार एउटै प्रकारको सोलो डोलो हुँदैन हामी कहाँ अब करोडौँ मान्छेहरू हुनुहुन्छ होइन अहिले नै 5 लाख विद्यार्थीका अभिभावकहरू त 10 लाख अभिभावकहरू हुन्छ उहाँहरूकोमा फरक फरक चिजहरू आउनु अस्वाभाविक पनि होइन तर त्यसलाई अभिभावकले आफैले कन्ट्रोल गरेर मेरो कर्तव्य यो हो मैले यतिसम्म गर्नुपर्छ भनेर उनका रुचिलाई सम्मान गरेर परिवेशलाई सम्मान गरेर छलफल गरेर त्यो दिशामा काउन्सिलिङ भनौँ मनोपरामर्शका साथ विद्यार्थीलाई अगाडि बढ्न प्रेरित गर्नुपर्ने चाहिँ कर्तव्य अभिभावक हो त्यो रूपमा जानुपर्छ त्यो सबै जान सक्नुहुन्न त्यो जानुपर्छ भन्ने कुरामा हामीले जोड गर्नुपर्छ भन्ने लाग्छ मलाई।
कहिलेकाहीँ यो विषय छनौटको विषय चाहिँ अभिभावकको सामाजिक प्रतिष्ठा र देखासिकेको विषय पनि हुन सक्छ होइन?
हजुर हजुर हुन्छ यो अहिलेको समाजमा चाहिँ बच्चाहरूको पनि साथीहरू हुन्छ अनि आफ्नो समाज भने त्यही त हामी समाजको गति चाहिँ चलायमान गति हुन्छ।
मैले भन्न खोजेको के भने जस्तो अभिभावकले फलानाको छोरोले के पढ्यो मेरो छिमेकीको छोरोले के पढ्यो सहकर्मीको सन्तानले के पढ्यो त्यही विषय आफ्नो सन्तानलाई पनि पढाउनु पर्छ भन्ने जुन देखासिकी हुन्छ नि हो यो विषयलाई उठाउन खोजेको
हो होइन तपाईँले म एकदम ठिक कुरा उठाउनु भयो। अहिले पनि त हाम्रो समाजमा प्राय के सोध्नु के देखिन्छ भने सबै त भन्दिनँ अधिकांशले आफ्नो सन्तान डाक्टर र इन्जिनियर बनिदियोस् भन्छ नि किन भने होला डाक्टर र इन्जिनियर मात्र किन मास्टर नभन्ने भने होला किन राम्रो नेता बन्नुहोस् न भने होला किन राम्रो सचिव नगर्नुहोस् भने होला अर्थात् एउटा हुँदो रहेछ कि समाजमा किनकि एउटा समय थियो कालखण्डमा त्यो समयले चाहिँ हामी कहाँ डाक्टर इन्जिनियर कम थियो होला डाक्टर इन्जिनियर बढी बनाउनु पर्यो विकास पनि भएन अब मान्छे बिरामी हुने उसलाई उपचार के गर्नु पर्यो भन्दा यो चाहिँ विषय महत्त्वपूर्ण हुनसक्छ भन्ने देखियो यद्यपि समाजमा सबै विषय महत्त्वपूर्ण छ भन्ने कुरा हामीले पनि बुझेनौँ नि अथवा हामीले बुझाउन चाहेनौँ त्यो सही कुरा हो। त्यस कारणले समाजको देखा सिकी ऐन देखा सिकी गर्ने प्रवृत्ति चाहिँ पाखण्ड समाज भन्छु म एक प्रकारको ढोङ्गी समाज हामी देख्ने नचाहिने किसिमको कुराको कपी गर्ने कल्चर त्यो कुराको चाहिँ अन्त्य हुनु जरुरी छ। यो समाज चाहिँ राजनीतिक सामाजिक आर्थिक तिनटै कुराले हुन्छ यो अनि अर्को शैक्षिक चेतनाको कुराले पनि हुने कुराहरू हो। यस कारणले चेतनाको स्तर र ढङ्गको कारण अब नचाहिने कुराको अफवाह देखाउनु पर्ने रवाफ देखाउने भन्छ एक प्रकारको त्यो रवाफ देखाउने कुराहरू चाहिँ गर्न हुन्न त्यो गर्छ समाजको कुरा राजनीतिक कारणले नै हुन्छ विभिन्न कारणले हुन्छ समाज भ्रष्टीकरण भएको दिशाले आर्थिक रूपको कुराले गर्दाखेरि हाम्रो सन्तानले पैसै धेरै कमाउनु पर्छ भने असल नागरिक भएर मात्नु पर्छ भन्नु त पर्यो मात्नु त पर्यो नि मान्छे मात्नु त पर्यो भोलि त्यो पढाइ सकिसकेपछि एउटा लेभलमा पुगिसकेपछि त्यो लेभल टर्मिनेट भइसकेपछि समाजमा भएपछि काम रोजगारीको जिन्दगीमा त जानु पर्यो चाहे बिजनेस गरेर होला चाहे तपाईँको जागिर खाएर होला कुनै न कुनै रूपबाट आय आर्जन त हुनु पर्यो त्यो चाहिँ जोडिन्छ नै तर त्यसको अर्थ रवाफ र एकदम तपाईँको अस्वाभाविक ढङ्गबाट आय आर्जन गर्नुपर्छ भन्ने चिन्तन छ नि त्यो चिन्तन चाहिँ हाम्रो समाजमा नि संसारकै समाजमा हुन्छ र विशेष गरेर अल्प विकसित समाज हाम्रो जस्तो समाजमा चाहिँ यो बढी देखिन्छ त्यसले गर्दाखेरि त्यो अस्वाभाविक गतिविधिहरू हुनु जरुरी हुँदैन त्यस्तोतिर सोच्ने भन्दा पनि हामीले अरू ढङ्गबाट यसलाई समाजलाई राम्रो ढङ्गबाट लैजानलाई शिक्षा त आखिरमा समाज परिवर्तनको सम्भाग पनि हो। त्यस कारणले हामी अथवा हाम्रो समाजमा हाम्रो लेभलको जेनेरेसन पुस्ताले सोच्यो भन्ने भन्दा पनि अब चाहिँ त्यो पुस्ताले पनि यो कुराहरूलाई परिवर्तनको दिशामा लगेर शिक्षाले परिवर्तनकामी हो र यसलाई त्यो ढङ्गबाट लैजानुपर्छ भनेर सोच्नुपर्छ र गलत प्रकारका कुराहरूतिर जाने भन्दा पनि अब राम्रो ढङ्गबाट भोलिको पुस्ताले भोलि मुलुक हाँक्ने समृद्ध नेपाल बनाउने कुरामा जानका लागि अब हामीहरूले पनि हामीहरूका पुस्ताहरूले पनि त्यो किसिमको कुरामा सहयोग गर्नुपर्छ भन्ने लाग्छ। त्यसरी गए पनि हुन्छ, नभए समाजमा यस्ता किसिमका केही छुटपुट कुराहरू हुन्छ नहुने होइन, तर त्यसलाई चिरेर जानुपर्छ भन्ने मेरो भनाइ हो।
विद्यार्थी तान्नका निम्ति कलेजहरूले जुन प्रकारका गतिविधिहरू अहिले गरिरहेका हुन्छन् नि त्यो कति स्वाभाविक र सान्दर्भिक हो?
अस्वाभाविक, जुन राम्रो छन् त्यसलाई विज्ञापनै गर्नु पर्दैन। तपाईँहरूले विज्ञापनमा यत्र टेलिभिजनहरू 100 बढी टेलिभिजनहरू आइसके, म दिनका 5-7 टेलिभिजन कहिलेकाहीँ च्यानल परिवर्तन गरेर हेर्छु। तपाईँ विद्यार्थी भर्नाका लागि ठुल्ठुला एडहरू आइरहेको देखिन्छ, एड आउनुहुन्न भने होइन, त्यो पैसा यत्रै खर्च गरेर चाहिँ एडहरू आउँछ, टेलिभिजन मात्र होइन हरेक क्षेत्रमा, अर्थात् अस्वाभाविक छ। भनेपछि यो कुरा चाहिँ शिक्षा, अघि मैले सुरुमा अलिकति भन्न खोजेको थिएँ, वस्तु बन्यो कि व्यापार भयो, शिक्षा मौलिक हक र अधिकार र कर्तव्य नै बन्न सकेन, त्यसकारणले यो अस्वाभाविक बजार बन्यो, शिक्षाको बजार बनेको छ। यहाँ हामीलाई मात्र दोष भएन, अहिले हामी 10 कक्षाको विद्यार्थी कुरा गऱ्यौँ, 2 वर्ष पछाडि हेर्नुहोस्, त्यो एनओसी लाइन लिने ठाउँमा अहिले 1,35,000-40,000 वर्षको पुगे, त्यतिखेरसम्म 2-3 लाख विद्यार्थीहरू पुगिसक्छन् भन्ने हाम्रो अनुमान छ। विदेश जानलाई, विदेश पढ्नलाई, पढे मात्र हुन्छ, नपढेर उतै बस्नका लागि यी कुरा गरे लामो हुन्छ, कुरैको कुराहरू हुन्छ। त्यसकारणले यो अस्वाभाविक कुराहरूको लागि त बजारलाई खुल्ला छोडिदियो, पारदर्शी ढङ्गले भएन, अलि अस्वाभाविक भयो। यसलाई त अब सरकारहरू त बलियो हुनु पर्यो, सरकारका शिक्षालयहरू बलियो हुनु पर्यो, सरकारका स्कुल कलेजहरू निशुल्क गरिदिनु पर्यो, त्यो राम्रा हुनु पर्यो, प्रतिस्पर्धी हुनु पर्यो, आकर्षक हुनु पर्यो, त्यसतर्फ विद्यार्थीहरू जाने। अहिले त त्यो सरकारी चिजहरू भनेको त तपाईँको काम नलाग्ने चिज भनेर भने जस्तो गरेर हेप्ने प्रवृत्तिहरू बढेर गयो। त्यसकारणले यो बजारमा खुल्ला आएका विद्यालयहरूतर्फ भइसकेपछि अनि उनीहरू खुल्ला भए, उनीहरू छाडा भए, यही राम्रा पनि होलान्, तर अस्वाभाविक ढङ्गबाट पैसा आर्जन गर्ने बेला यही हो भनेर अघि मैले भने नि, तपाईँले 11 कति तिर्नु पर्यो, मैले सुने हिजो पनि 1 वर्षको लागि 7 लाख तिर्नुपर्ने कलेज स्कुलहरू पनि छन् भन्ने प्रश्न, यो के गयो, संसार कहाँ पुगेको छ, हामी कहाँ पुगेछौँ भन्ने कुरो देख्यो नि। नभए पनि एभरेजमा तपाईँको एउटा विद्यार्थीले सरदर सहरमा भन्छु है, म सहरमा 1.5-2 लाख रुपियाँ 1 वर्षको पैसा तिर्नुपर्ने त मिनिमम तिर्नुपर्ने भने त यो त नेपाली समाजको आय स्तरको कुरा गर्नुहोस्। अनि अहिले यो कुरा जोडौँ, शिक्षालाई संविधानसँग जोडेर हेरौँ, शिक्षा ऐन कानुनसँग जोड्यो अनि त्यो स्वाभाविक देखिन्छ त, त्यो ठिक हो त, के हेरिरहेको छ त सरकारहरूले, खोइ हाम्रो स्थानीय पालिका सरकारहरू के हेर्नुहुन्छ उहाँहरूले, कि अभिभावकका यी कुराहरू समाजलाई व्यवस्थित गर्ने कुराहरू, आर्थिक यो अपराधतिर जान आँटेका कुरालाई रोक्नु पर्दैन, रोक्नुपर्छ होला नि, तर छैन यी कुराहरू। त्यसकारणले यो अनि कलेजहरूको यो अस्वाभाविक कुराहरूलाई हेर्दाखेरि कहिलेकाहीँ झिक्क लाग्छ। अब हामीले पनि खासै गर्न सकेनौँ, एडभोकेसीको काम गऱ्यौँ, अभिभावक सङ्घहरूले पनि कुरा उठाउनु, तर अभिभावकसँग आफैले प्रेसर ग्रुप भए पनि एउटा मोरल प्रेसर नैतिक दबावमूलक संस्था दिने संस्था भएको हुनाले त्यति गर्न सक्छ, ऊ आफै राज्य होइन, उसले केही गर्न सक्दैन, यस्तो किसिमको परिस्थितिहरू छ। यो अस्वाभाविक कुराहरूलाई मलाई लाग्छ विशेष गरेर सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले नै व्यवस्थित गरिदिने, उसले दिएका सेवालाई राम्रो छ भने राम्रो भनिदिने हो, तर यो मार्केट बजारमा आएको जुन शिक्षालाई वस्तु जस्तो गरेर लगानी उसको छ, ठिक छ, शुल्क लिनुपर्छ, त्यो पनि ठिक छ, तर अस्वाभाविक शुल्क लिनेहरूलाई दण्ड दिने व्यवस्था व्यवस्थित गर्ने कुरा हामी नभएका कारणबाट यो प्रश्न जन्मेको हो।
शुल्कका विषयमा केही कुरा तपाईँ स्वयंले उठाइसक्नुभयो, पछिल्लो दिनमा शिक्षा सेवामुखी हुनुपर्ने, सेवामुखी नभएर व्यापारिक भयो, तर अहिले त व्यापारिक पनि नभएर ब्रह्मलुट हुँदैछ भन्ने सुनिन्छ, यो नियन्त्रण गर्ने र अनुगमन गर्ने जिम्मा चाहिँ कसको हो?
स्थानीय सरकार, 12 कक्षासम्म स्थानीय सरकार, यसलाई फेसिलिटेट गर्ने काम, कानुन नबनिसकेको अवस्था भएको हुनाले शिक्षा ऐन आउनुपर्ने, छाता ऐन नआएको आज 7 वर्ष भइसक्यो, पार्लियामेन्टमा अड्केर बसेको छ, यो नआएको विषयको पाटो त आफ्नो ठाउँमा छनै छ, यसको लागि फेसिलिटेट गर्ने काम सङ्घीय मन्त्रालय शिक्षा मन्त्रालयले नै गर्नु पर्थ्यो, किनभने स्थानीय सरकार आखिर सङ्घीय एकल अधिकारको कुरा गरिरहे पनि तल अहिले संक्रमणकालीन अवस्था छ, त्यो बेलामा स्थानीय सरकारहरू र सङ्घीय सरकार मिलेर यो कुरा गर्नुपर्ने, अब राम्रा कुराहरूको अधिकार आफूले लिने, अनि जनतालाई परेका पीर वर्गका कुरा, अभिभावक र विद्यार्थीका समस्याका कुरा छन् भने यो हाम्रो होइन स्थानीयको भनेर स्थानीयलाई छोड्ने, स्थानीयले कानुन बनेको छैन यो सङ्घको भनेर सङ्घलाई छोड्ने, यो प्रवृत्ति हाम्रो जुन छ यो दुर्भाग्यपूर्ण कुरा छ, यसमा चाहिँ सबै दोषी छन्।
अहिले विषय छनौटको कलेज छनौटको अन्यलतामा रहेका अभिभावक र विद्यार्थीहरूलाई भन्नुपर्ने कुराहरू केही छन्?
मूल कुरा अघि हामीले सुरुमा उठाएको जस्तै विषय छनौटको अहिले हामी 10-11 जाँदा पनि हाम्रो सिस्टमै त्यस्तै देखिएको हुनाले उहाँहरूले विषय आफूलाई रुचि पर्ने विषय भोलि पढ्न सक्ने पर्ने विषय पढ्ने हो, त्यो पढ्नको लागि आफ्नो क्षमता, विद्यार्थीले आफ्नो क्षमता र आफ्नो रुचि अनि आफ्नो अभिभावकको आर्थिक पृष्ठभूमि के छ र कस्तो कलेज, अहिले कलेज भन्ने भाषा प्रयोग गरेर विद्यालय नै भन्नुहुन्छ, विद्यालय छनौटमा जाने कस्तो हो, त्यसमा जान सक्दाखेरि मेरो परिवारले पैसा तिर्न सक्नुहुन्छ कि हुन्न भनेर उसले बुझ्नु पर्यो, अभिभावकले के बुझ्नु पर्यो, मेरो छोराछोरीको अहिलेसम्म पढेको स्तर यो छ, उहाँले पाएको ग्रेडको लेभल यो छ, उहाँको विषय रुचि यो छ, यो स्कुलमा पढ्न जाँदा अथवा यो कलेजमा पढ्न जाँदा विद्यार्थीले छानेको विषय ठिक छ, अथवा ऊ बहकाउमा लागेर लहलयमा लागेर साथीहरूको लहलयमै छ भने तिमी साथीहरूको उसमा तपाईँ नलाग्नुहोस्, छोराछोरीलाई चाहिँ उसले उहाँले सम्झाउनु पर्यो, साथीहरूको कुरामा राम्रो कुरामा सुन्ने, तर यो विषय तपाईँले छनौट गर्ने कुरा ठिक छ वा ठिक छैन भने यो कारण ठिक छैन भनेर परामर्श गर्ने, यो आन्तरिक छलफल घरमा चाहिँ गर्नुपर्ने जरुरी छ। ढिलो भइसक्यो, अहिलेसम्म घरमा हुँदै हुनुहुन्छ भने त्यो अभिभावकहरूले त्यस्तो किसिमको परामर्श दिएर बच्चाहरूलाई इन्सपायर गर्ने, प्रशंसा गर्ने, अगाडि बढ्न प्रेरित गर्ने, गलत कुराहरू हुन खोजेको छ निगरानी गरेर त्यो किसिमको परामर्श गर्ने काममा लाग्नुपर्छ। विद्यार्थीले नै आफ्नो रुचिमा लाग्ने, लहलय र बहकाउमा लाग्ने होइन, अब जीवनको एउटा मोडको क्षणमा जान खोजिएको छ, त्यसमा मेरो जीवन र भविष्यको कुरा छ भनेर उहाँहरूले त्यसरी विशेष छनौट पनि लाग्नुपर्छ। त्यति भयो भने त्यो घर सुन्दर हुन्छ, त्यो बच्चाको भविष्य राम्रो हुन्छ, त्यो बच्चाको भविष्य राम्रो हुनु भनेको धेरै बच्चाको भविष्य राम्रो हुनु भनेको नेपालको भविष्य राम्रो।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धन्यवाद टेकराजीलाई पनि हार्दिक धन्यवाद, रेडियो नेपाललाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु, श्रोताहरूलाई नमस्कार भन्न चाहन्छु। नमस्कार।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतोमा सतेगमाए।